उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे प्रसारण हुने कार्यक्रम श्रुति सभ्यको आजको श्रृंखलामा पनि हामी कृष्ण धरावासीको अनुभवन्यास पाण्डुलिपि लिएर आएका छौं। आत्मपरक उपन्यास यसको विधा उहाँले नाम दिनुभएको छ। आधा बाटोको दोस्रो भागको रूपमा आएको पाण्डुलिपिको 11 श्रृंखला अब आज वाचन शुरू हुन्छ पृष्ठ 224। कसैको अनुहार नहेरीमाथि छतमा गए। धेरै बेरसम्म त्यत्तिकै एकहोर भएर परपर युगौंदेखि अविचल उभिरहेका डाँडाहरूलाई हेरे। तिनका टुप्पामा गाँठो परेको बादललाई हेरे। बिहानैदेखि आकाश थर्काउँदै उडिरहेका ससाना हवाईजहाजहरूलाई हेरे। चारैतिर उज्यालै थियो। घाम सधैँ जस्तै पूर्वबाट हाँसेकी थियो। तल बाटोमा ग्यास सिलिण्डर साइकलमा डोर्याउनेहरू, थोत्रा कागज भेला गर्नेहरू, ठेलामा फोहोर घिसार्नेहरू, साइकलमा पत्रिका बाँड्नेहरू सब यथावत थिए। मै पनि उस्तै थिएँ, यथावत नै। तर निकैपल्ट नम्बर डायल गर्दै काट्दै गरेँ। जीवनमा आइपरेका हरेक आपत्तिहरूसँग मलाई जुझ्न प्रेरणा दिने मेरो पहिलो साथी सञ्जीवलाई फोन गर्न कति कोसिस गर्दा पनि गाह्रो भयो। तर मैले भन्नुपर्ने अबको पहिलो व्यक्ति उनी थिए। धेरै साहस गरेर नम्बर डायल गरे। सदा चाहिँ सहज आवाज थियो उनको। हामी बीच कुनै औपचारिकता छैन, कुनै नमस्ते आदि हुन्न। सञ्जीवको सनातन आवाज थियो, हेलो कृष्णजी, के भन्नुभए के भन्नुभए। उताबाट सञ्जीवले दोहोऱ्याइसकेथे। मैले भने, सञ्जीव, डाक्टरले सबै कुरा भनिसके। सीताजीको फाइनल रिपोर्ट आयो। उहाँलाई ठूलो आन्द्राबाट सुरु भएको क्यान्सर सबैतिर फैलिसकेछ। अब कुनै औषधि हुन्न अरे। सायद मेरो आवाज रुँदै गरेको बालकको जस्तो भइसकेको थियो। उताबाट सञ्जीवले चोचचोच गरेको आवाज मात्र सुने, फोन काटियो। टाउकोमा सारा वायुमण्डलको हावा भर्किएको जस्तो भयो। आफ्नै टाउको आफूलाई यति गरौँ कहिले अनुभव भएको थिएन। घाँटीका मांसपेशी फुलेर सास फेर्नै गाह्रो भयो। पानीको ट्याङ्कीमा त्यत्तिकै अडेस लागेर उभिरहेछु। कति बेलादेखि पछाडि आएर उभिएको दिप्लेसले फेरि बिस्तारै मेरो काँधमा हात राखेछ। तैपनि ऊ बोलेको थिएन, उदास थिए उसको आँखा। सायद ऊ मलाई कमजोर नबनेर सहयोग गरिरहेको थियो। अस्पताल पुगेको एकैछिनमा सञ्जीवको फोन आयो। कृष्णजी, डाक्टर रवि मल्ल मेरो मित्र हुनुहुन्छ, म उहाँलाई फोन गर्छु। एकपल्ट त्यो रिपोर्ट लगेर उहाँलाई पनि देखाउन। उहाँले डाक्टर मल्लको फोन नम्बर पनि दिनुभयो। मैले तुरन्त हुन्छ भने, मेरो मनमा सबै सम्भावनाहरूको ढोका बन्द भइसकेको थियो। तर सञ्जीवले कतैबाट सानो प्रकाश छिराइदिए जस्तो लाग्यो। सबै रिपोर्टहरू बोकेर भीमदाई र म बिएनबी अस्पताल पुग्यौँ। भनेकै समयमा डाक्टर राजेन्द्र बरालसँग भेट भयो। रिपोर्ट हेरेर साह्रै दुःख मान्दै भन्नुभयो, हेर्नुहोस् तरावासीजी, म धेरै दुःखी छु। यो ठुलो आन्द्राको क्यान्सर सबभन्दा सजिलो हो। यसलाई त हामी क्यान्सरै भन्दैनौँ। त्यति धेरै आन्द्रा हामीलाई चाहिँदैन पनि। एक मिटरै काटेर फाले पनि हुन्छ। समयमा थाहा पाइएको भए हुन्थ्यो। यति थोरै उमेरका मानिसलाई यस्तो रोग त्यति भेटिएको पनि थिएन। उहाँले साह्रै अफसोस मान्दै फेरि भन्नुभयो, अब यसको कुनै उपाय छैन। युरोप अमेरिका कहीँ लगे पनि उपाय छैन। उहाँले कागजमा चित्र कोरेर यो कस्तो ठाउँको क्यान्सर हो भन्दै देखाउँदै भन्नुभयो। कुन नामको क्यान्सर हो भने पत्ता लगाउन बायोप्सी वा लिभरको पानी निकालेर जाँच्न सकिन्छ। तर त्यो जाँचेर पनि के काम? उहाँको स्वास्थ्य डरो भए केही सजिलोका लागि केमो दिनुहुन्थ्यो। तर त्यो पनि कता दिनु? कुनै खास लोकल ठाउँमा भए पो? हामी पूर्ण रूपमा निराश भइसकेका थियौँ। त्यो रात पनि आँखा जोडिएनन् मेरा। रातैभरि निद्रा लागेन भनेको सुन्थेँ। कसरी निद्रा नलागेको होला जस्तो लाग्थ्यो, तर अब थाहा हुँदै थियो निद्रा नलाग्नुको अवस्था। आँखा चिम्ले पनि दिमाग ज्यादै तेज गतिमा उडिरहे जस्तो लाग्थ्यो। म थाहा पाउँथेँ दिप्लेसको निद्रा पनि त्यति गाढा थिएन। बिहान उठेर हिजो जस्तै छतमा गएँ। धेरै बेर सोचेँ सीताजीलाई अब के भनी झापा लैजाने। दिप्लेस मेरो पुच्छर जस्तै भएको थियो, ऊ पनि आयो माथि। मैले भने, भाइ मम्मीलाई अब यहाँ राख्न सकिँदैन, यहाँ चाकर पुर्याउन गाह्रो छ, यसै बेला झापा लाग्नुपर्छ। उसले पनि त्यही भन्न चाहेको रहेछ। हाम्रो कुरा मिल्यो। मैले भीमदाईसँग पनि त्यही सल्लाह गरेँ। तर सीताजीलाई यत्रा डाक्टर र अस्पताल भएको ठाउँबाट एकाएक गाउँमा के भनेर लाने? समस्या थियो। निकै बेर छतमा टहलेपछि मेरो अन्तिम मन अड्याउने ठाउँ सञ्जीव थिए। उनीलाई फोन गरेर भने, सञ्जीव, अब एउटा नाटक गरिदिनुहोस् तपाईँ। कस्तो नाटक? अनौठो स्वर थियो। अब सीताजीलाई काठमाडौँमा राख्न सकिँदैन, यहाँ स्याहार गर्ने मान्छे पनि छैन। विवेकको बिबिएसको परीक्षा चल्दैछ, सानी केटीको पनि 12 परीक्षा आउँदैछ। म एक्लैले के गर्न सकौँला? झापा लानु पाए सबै हुन्थे, सिँगै परिवारको मद्दत पाइन्थ्यो। उहाँले भन्नुभयो, ठिक कुरा सोच्नुभयो कृष्णजी, त्यसै गर्नुहोस्, बरु उतैलाई जानुहोस्। मैले भने तर यस काममा तपाईँले मात्र मद्दत गर्न सक्नुहुन्छ। कसरी? उहाँले सोध्नुभयो। सीताजीलाई तपाईँ नै भनिदिनुहोस्, बुबाले यतै ल्याउनु, यो लिभरको औषधि मै गरिदिन्छु भन्नुभएको छ, तपाईँहरू झापा जानुहोस् भनेर। सीताजीको छेउमा म भएको बेला झापा जान मलाई कन्भिन्स गरिदिनुहोस्, म नमान्न खोज्छु, तपाईँ सम्झाउनुहोस्। सञ्जीवजीले हुन्छ, म भन्न त भनौँला तर कतिको सक्ने हौ भने कोसिस गर्नुहोस् भनेर मैले उनलाई आग्रह गरेँ। यी सब कुरा भइसकेपछि मैले मिलन भान्जालाई फोन गरेर भद्रपुरका लागि 6 टिकटको व्यवस्था गर्न लगाएँ। एकपल्ट घुम्दै जनरल वार्डमा गएँ, जहाँ लक्ष्मणजीकी बुहारी राखिएको थियो। उनलाई बिमारले झन् छापेछ, अस्तिसम्म सुधार हुँदै आएको अहिले एकाएक स्थिति बिग्रिएछ। उनको अवस्थाले पनि मन अमिलो भयो। सीताजी पनि हुनुहुन्न थियो, सिन्धु पनि। प्राय सबैतिर फोन गरेर आजै जाने भयौँ भने कागजपत्र तयार गर्दा गर्दै 11 बज्यो। 1:15 लागि 6 टिकट बुक भएका थिए। सीताजी, म, टिका, भीमदाई, शारदा र दिप्रेस प्लेनमा जाने भयौँ, बाँकी सबै त्यही साँझको बसबाट फर्किने भए। विवेक मात्र एक्लै हुने भयो घरमा, उसको बिबिएस प्रथम वर्षको परीक्षा चलिरहेको थियो। सीताजीलाई व्हील चेयरमा राखेर ल्याउँदै गर्दा बाटैमा आइपुग्नु भयो विष्णु बिबुदाई, तुलसाराहरू पनि थुप्रै साथीहरू। मिलनले नटराजको गाडी लिएर आएका थिए, 1 महिनालाई पुग्ने दबाई किनेर राख्यो गाडीमा। त्यही गाडीमा सिधै घर आयौँ। सीताजी उत्रनु भएन, गाडीबाट एकपल्ट निहालेर हेर्नुभयो घरलाई। मलाई थाहा थियो उहाँ अन्तिमपल्ट हेरिरहनु भएको थियो त्यो घर, जुन घरमा पस्दा बेहुलीले प्रवेश गरे चाहिँ लागेको थियो भनेर लेख्नुभएको छ उहाँले। म हिँडेको बाटोमा हतार हतार सामान हाल्दै गर्दा उहाँले भन्नुभयो, धेरै सामान किन हाल्नु, 1 महिनामा त आइहालिन्छ नि। झापा पुगेपछि सीताजीका लागि प्रत्येक दिन आशावादी थिए, तर मेरा लागि प्रत्येक दिन रोदनीय। हरेक दिन बिहान मोबाइलले उहाँको फोटो खिचेर देखाउँदै भन्थे, हेर्नु सीताजी, हिजोभन्दा आज तपाईँमा निकै सुधार आएको छ, अनुहारै सनक्क फिरेको छ। उहाँ फेरि निकै बेर फोटो हेर्नुहुन्थ्यो र टाउको हल्लाउनुहुन्थ्यो। म अघिल्लो दिनको फोटो भन्दै उसै दिनको फोटो दोहोऱ्याएर देखाइदिन्थे। उहाँले रर गरेर किनेको फराक पलङमा छेउपट्टि उहाँलाई सुधार, भित्तापट्टि म सुत्थेँ। राति पटक पटक पिसाब लागिरहन्थ्यो, उठाइरहनु पर्थ्यो। दुवै खुट्टाहरू सुन्निएर टेक्नै नहुने, खुट्टा चप्पलमा छिर्न पनि छोडेका थिए, पेटको फुलाइ स्थिर थियो। एउटा हात मेरो काँधमा राखेर अर्को हातले भित्तो समाउँदै सीताजी बिस्तारै बाथरूमभित्र छिर्नुहुन्थ्यो। म उहाँभन्दा कमजोर भएकाले उहाँको शरीरको भार थाम्ने शक्ति मेरा तिग्रामा थिएन। त्यसो त बायाँ घोडो 2050 सालदेखि नै लुलो भएकाले खोच्याउँदै हिँड्न म बाधी छँदैछु। यसै पनि बेला बेला म हिँड्दा हिँड्दै थुचुक्क बस्थेँ, बस्छु अझै। मेरो शरीरको यो अवस्थाको पूर्ण ज्ञान भएकी सीताजी सकेसम्म आफैमा मात्र भर गर्न चाहनुहुन्थ्यो। बिहान उठाएर बाथरूम पुर्याएपछि माथिल्लो अलिक फराक र उघारो कोठामा पुर्याउँथे, भेट्न आउनेहरूलाई पनि त्यो सुविधाजनक थियो। सीताजी आफै पनि आफ्नो बेडरुममा जोसुकैलाई बस्न दिनुहुन्नथ्यो, आफ्नो बेडमा अरू बसेर उहाँलाई साह्रै नमजा लाग्थ्यो। जहिले पनि उहाँले साह्रै माया गरेको भनेको उहाँको बेड थियो, जसमा म र भुरा मात्र स्वतन्त्र रूपले बस्न सुत्न पाउँथ्यौँ। आफू बिमारी हुँदा पनि त्यहाँ सुते भेट्न आउनेको भिड लाग्छ भनेर उहाँ आफैले दिउँसोका लागि अर्को कोठा रोज्नु भएको थियो। एक महिना अघि मात्र पतिको शोक बोकेको सासुआमा आएर ढोकै बस्नुभएको थियो कान्छी छोरीको कुरामुनि। काठमाडौँदेखि नै बहिनीलाई लिएर जानुभएको भीमदाई टुलुटुलु हेरिरहनुहुन्थ्यो छेउमा बसेर। छोरीको रोगको गम्भीरता थाहा नपाएकी आमा र बहिनीको निधनको दिनगन्ती गरिरहेका दाजुका अनुहार पढ्दै कोठाबाट निस्कँदै गरिरहन्थे म। सासुआमाको अनुहार देख्न साथ मेरो आँखा भरिन खोज्थे, कति दुःख पाएकी यी माताले। आफै अपाङ्ग छिन्, आफूमाथि सौता हालेर नअगाउने लोग्नेको अशक्त शरीरको सेवा 8 वर्ष गरिन्। आफूले जन्माएका 4 छोरीमध्ये जेठी बेपत्ता, माइली उहिरै बितेकी, साईले एउटी अलि स्वस्थ जस्ती र यो कान्छी त मरणलाई सास गरिरहेकी, आफ्नै आँखा अघि खुरुखुरु छोरीलाई अघि लगाउनु पर्दा चस्किने त्यो छातीमा कति पीडा हुँदो। एक दिन म एक्लै बरन्डामा टोलाइरहेको बेला छेउमा आएर बस्नुभयो। मैले उहाँलाई कहिले सासु सम्झिनँ, आमा भन्थे र आमाकै काखमा जस्तो उहाँको काखमा टाउको राखेर सुत्थेँ। हाँस्दै टाउको मुसार्दै भन्नुहुन्थ्यो, खै ज्वाइँ भन्नु कि छोरो भन्नु, लजाए जस्तो पनि गर्नुहुन्थ्यो। म ठाडै बाँच्ने पनि तर्क पनि हुन्थे। एउटै घरमा 6 वर्षसम्म सँगै बस्दा मेरो ठुलो स्वर उहाँले कहिले सुन्नु भएन रे। सीताजी र मेरो मिलमिलाप देखेर उहाँ सधैँ प्रशंसा गर्नुहुन्थ्यो, भन्नुहुन्थ्यो, भगवान्ले हजुरलाई मेरो गर्भमा पठाउन नपाएकाले पछि ज्वाइँ बनाएर भए पनि पठाएछन्। साह्रै माया लाग्छ मलाई उहाँको। सीताजीले आफ्नो पाण्डुलिपिमा आमाका दुःखका कथा लेखेपछि त म झन् भावुक भएको थिएँ उहाँमाथि। मैले जहिले उहाँहरूको इच्छाको कदर गरेँ। ससुरा खसेपछि आमाले भन्नुभयो, प्रणामी विधिबाटै क्रिया गराइदिनुहोला। उहाँको इच्छा भीमदाई र मैले सल्लाह गर्यौँ। बाँचुन्जेल जसले जुन विश्वासमा बाँच्यो, मरेपछि उसको सम्मानका लागि त्यही विश्वासको कर्म गरिदिनु ठिक हुन्छ। अनि आमाको इच्छा बमोजिम ससुरा बाको क्रिया गराइयो। 13 दिनको काम सकिँदा सीताजी बाहेक सबैजना स्वस्थ नै थिए। मेरो निर्णय उहाँलाई साह्रै मन परेको थियो। आज म त्यसरी एकोरिएको देखेर होला छेउमा आएर बस्दै लामो सास तानेर भन्नुभयो, धेरै मनमा चिन्ता नलिनु, औषधिले काम गर्न लागेको छ, पेट पनि अस्तिभन्दा घटेको देख्छु, खुट्टा पनि बस्दै गएका छन्, अनुहार पनि उज्यारिँदैछ, अस्तिको कामको खानपिनको असर हो, डराउनु पर्दैन। उहाँका कुरा सुनेर मन झन् भरङ्ग भयो। बिचरा यी बुढिया, यिनलाई के थाहा अब एक महिना पनि छैन सीताजीको जीवन भन्ने। छोरा मान्छेले मन डरो बनाउनुपर्छ, जीवनमा जे जे आइपरे पनि त्योसँग लड्नुपर्छ, भाग्नु हुँदैन, उहाँले सम्झाउनु भयो। सम्झे यिनै आमाबाट सिकेकी हुन् सीताजीले पनि दुःखसँग लड्नुपर्छ भन्ने शिक्षा, त्यसैले त ऊ लडिरहेकी छिन् अहिले पनि, यस्तै कष्टमा पनि नआत्तिकन। मेरो कपालमा हात राखेर भन्नुभयो, सधैँ हाँसिरहने जिस्किरहने यो हँसिलो अनुहारलाई किन यस्तो निन्याउरो बनाएको, केही हुँदैन सीतालाई, जे परे पनि हामी सबै छौँ, नडराउनु, म उसकी आमातिर डरो मुटु लिएर बसेकी छु, उहाँले भन्नुभयो। उहाँ जति बोल्दै जानुहुन्थ्यो म त्यति नै पग्लिँदै गएछु, सक्दै सकिनँ थाम्न। वरिपरि हेरे अरू कोही पनि थिएनन्। झर्दै गरेको आँसु नपुछि बिस्तारै भने, आमा अब म यो कुरा आफूभित्र मात्र दबाएर राख्न सक्दिनँ, यो कुरा दिप्लेस टिका म र भीमदाईलाई मात्र थाहा छ। सीताजीलाई क्यान्सरको अन्तिम अवस्थामा हामी सेवा गरिरहेका छौँ। उहाँको ठुलो आन्द्राबाट सुरु भएको क्यान्सर फोक्सो कलेजो फियो सबैतिर फैलिसकेको छ। मेरो कुरा सुनेर आमा मूर्ति जस्तो हुनुभयो। उहाँको आँखा पनि झिम्केनन्, जिउ पनि हल्लिएन। म जस्तै पर बसपारका घरहरूतिर एकहोर हेरिरहनु भयो। मलाई भने यति भनिसकेपछि कता कता मन हलुका भए जस्तो भयो। जे भए पनि कसरी भन्नु भने सरपट्टिबाट म मुक्त भएको थिएँ। कुनै पनि आमालाई तिमीले कान्छी छोरी नबाँच्ने रोगको अन्तिम घडीमा छ भनेर कसरी भन्न सकिन्छ। तर म बिस्तारै पत्थरिँदै जान थाले सुकारे। कुनै भूमिकै नमाथि रटेको पाठ बुझाएज भनिदिएर उठेर पसेँ बाथरुमभित्र, मेरो रुने अन्तिम ठाउँ। सीताजीलाई भेट्न आउनेको संख्या दिनानुदिन गनिन सक्नु थियो। सुरुमा त को को आयो भने थाहै हुँदैन थियो। जति जति दिन बित्दै जान्थ्यो आउनेहरूको सम्झना पनि हराउन थाल्थ्यो। काठमाडौँबाट सीताजीलाई माया गर्ने मेरा कारणबाट भए पनि पछि सीताजीकै आत्मीय हुन पुगेका उहाँका साथीहरू निशा केसी, रजनी ढकाल, रामेश्वरी पन्त, गीता त्रिपाठी, सुस्मिता नेपाल, गीता रेग्मी, अनुपमा रेग्मी, शकुन्तला जोशी, गीता पन्तका फोनहरू निरन्तर आइरहन्थे। उहाँहरू प्रत्येक दिनको सीताजीको स्वास्थ्यको बारे जानकारी लिइरहनुहुन्थ्यो। कतिलाई म फोनको उत्तर दिन्थेँ, कतिसँग बोल्न गाह्रो हुनाले फोन काटेर एसएमएसबाट खबर पठाउँथेँ। त्यसो त बारम्बार मलाई निरन्तर फोन गरिरहनेहरूको नाम म यहाँ उल्लेखै गरेर सक्दिनँ। मलाई लाग्छ यो दुई महिनाको अवधिमा झापा बाहिरबाट मात्र हजारभन्दा बढी शुभचिन्तकहरूको फोन आएको थियो। उहाँहरूको फोन आउँदा एक किसिमको त हर्ष लाग्थ्यो, तर तत्कालै मन एकाएक खङ्ग्रङ्ग हुन्थ्यो। जब मैले उहाँहरूलाई जवाफ दिनुपर्थ्यो त्यो जवाफ निराशाजनक हुन्थ्यो। यसैबीच एक दिन टिकाले भने, दाजु एउटा केटी भेटी भने जस्तै भने दिप्लेसको बिहे गरिदिउँ, भाउजूले पनि मर्नु अघि बुहारीको मुक्ति हेर्न पाउनुहुन्छ, घरमा एउटा बुहारी आउँछ, घरको पनि जिम्मा लिन्छ। त्यसरी त मैले सोचेकै थिएन। हुन त सीताजीले अहिले पहिले नै एकपल्ट दिप्लेसको बिहेको कुरा गर्नुभएको थियो, तर त्यसलाई मैले त्यति महत्त्व दिएको थिइनँ। टिकाको कुरा त ठिकै थियो, तर यस्तो बिमारीको बेला एकाएक छोराको बिहेको कुरा उठाउँदा सीताजीलाई आफ्नो रोगको गम्भीरतापट्टि शङ्का पर्ने हो कि भन्ने लाग्यो मनमा। टिकासँग भने, तेरो कुरा त ठिकै हो नानी, तर सीताजीले आफू नबाँच्ने रहेछु भन्नेतिर शङ्का गर्नुभयो भने नि त, त्यो त उहाँलाई शङ्का नपर्ने गरी म मिलाएर भनिहाल्छु नि, उसले उत्तर दिए। मैले भने, यस्तो हतारमा हामीलाई कसले देलान्त छोरी, धेरै अप्ठ्याराहरू एकैचोटि आइपरेका छन्, मानसिक, आर्थिक, शारीरिक। उसले भने, ती सबै कुरा म मिलाउँछु, तपाईँ हुन्छ मात्र भन्नु। मैले भने, हुन्छ केटी, बुझ्दै गर्नु, सीताजीको स्वास्थ्य स्थिति हेरेर निर्णय गरौँला, अहिले कतै कुरा चाहिँ नछिन्नु, चैत 20 पछि सीताजीको स्वास्थ्य स्थिति हेरेर निर्णय गरौँला। तर मनमा कुनै उत्साह थिएन। छोरो 26 वर्षमा हिँडिरहेको कुरा समेत मलाई याद भएन छ। उसलाई म सधैँ सानै देख्दो रहेछु। यसै पनि शारीरिक रूपमा उसमा केही स्थायी समस्याहरू छन्। त्यसमा पनि ऊ अलिक गम्भीर प्रकृतिको बौद्धिक केटो, यसको पनि बिहे हुन्छ, बेला भयो जस्तो नै लाग्दो रहेनछ। म 26 वर्षको हुँदा ऊ जन्मिसकेको थियो, तर ऊ 26 वर्षको हुँदा हामीले उसको बिहेको सुरसारै गरेका थिएनौँ। त्यसको दुई दिनपछि बाथरुममा सीताजीले बिस्तारै भन्नुभयो, टिकाले एउटा राम्री केटी हेरेको छ अरे, दिप्लेसको बिहे गरिदिउँ भन्दै हुनुहुन्छ, म पनि लामै बिरामी पर्छु जस्तो छ, यो लिभरको रोग त्यति छिटो निको हुँदैन भन्छन्, यी सबैले सधैँ आएर सघाइ पनि रहँदैनन्, तपाईँले मान्नु भएन अरे, कुरो मिलेछ भने टिकुटालो गरेर ल्याउनुपर्छ, एक दिन गर्नै पर्ने हो, पछि हामी काठमाडौँ गएपछि उसलाई पनि सजिलो हुन्छ। उहाँका कुरा सुनेर म सन्न भएँ। छातीमा ढक्क केही चिज ठोकिए जस्तो लाग्यो। टिकाले कसरी कुरो मिलाएर भनेछ, उल्टै सीताजी मलाई छोराको बिहे गर्ने कुरामा फकाउन लाग्नुभएको थियो। मैले भने, जेठो छोराको बिहे राम्रैसँग गर्न पायो भने यो हतपतमा केही गर्न पाइँदैन, तपाईँ पनि नाच्न गाउन सक्नुहुन्न, अहिले के को हतार सीताजी, आउने मङ्सिरमा गर्नुपर्ला। उहाँले भन्नुभयो, होइन बिहे गर्ने घर बनाउने कुरा जहिले आवश्यक पर्छ त्यति नै बेला गर्ने हो, त्यसलाई थाँती राख्नु हुँदैन। राम्रो बानी बेहोरा असल स्वभाव भए कि हाम्रो घरमा मिल्न सक्ने केटी छ अरे, हाम्रो लागि पर्खेर बस्ने कुरा आउँदैन, आनाकानी नगर्नु, मिलेछ भने वैशाख लग्नासाथ भित्राइहाल्नु। एकपल्ट म फेरि नाटक गरिरहेको थिएँ, म नमानिरहेको थिएँ र उहाँ मलाई फकाइरहनु भएको थियो, तैपनि मैले भने सोचौँला अहिले के हतार छ र, हतारै त छ नि, म यस्तै बिमारी छु, पक्क मर्न पनि त सक्छु, मेरै के ठेगान र। म जससँग भएँ पहिलोपल्ट उहाँले आफ्नै मुखबाट सजिलै आफ्नो जीवनमाथि शङ्का गर्नुभएको थियो, उहाँको कुरा नपत्याए जस्तो गर्दै अनुहारमा एकाएक हाँसो ल्याएर भने, यस्तै बिमारले कहीँ मान्छे मर्छन्, कस्ता कस्ता क्यान्सर रोगले त मान्छे वर्षौँ बाँच्छन् भने यही लिभर सुनिने रोगले कोही मर्छ र। त्यसपछि सीताजीले भन्नुभयो, मर्छु भने त मलाई लाग्दै लाग्दैन, तैपनि कुरामा कुरा आएको पो त। अनि मैले उहाँको कुरा मानिदिए जस्तो गरेँ भने, हुन्छ नि त एकपल्ट बुझ्छु, सबै कुरा मिल्ने रहेछ र उनीहरूले पनि दिएछन् भने सानो पूजाआजा गरेर भित्राउनु पर्ला। फेरि हाँस्दै थपेँ, लौ सीताजी तपाईँ पनि सासु हुने भयो, अब खुट्टा हल्लाएर खानु होला। उहाँ पनि लजाए जस्तै हाँसेर अर्कातिर मुन्टो फर्काउनु भयो, अहिले उहाँको रूपले उहाँको रोगलाई जितेको थियो, एकाएक मनमा झिलिक्क बोल्यो त्यो सौन्दर्य, त्यो खुसी र उज्यालो, अनि मलाई तत्कालै छोप्यो फेरि के यी नारीले साँच्चै बुहारी देख्लिन् त। अरू सबै सीताजीको सुस्वास्थ्यको दीर्घ प्रतीक्षामा थिए, म दिप्लेस टिका आमा र भीमदाई भने उहाँको अल्पजीवनको रुङ्गालो थियौँ। बाहिर अनुहारमा खासै फरक नदेखिए पनि भित्रभित्रै रोग एकदमै हुर्किरहेको थियो, प्रत्येक दिन उहाँमा कमजोरीको मात्र थपिँदै थियो, बाथरूम लाने क्रममा म अनुभव गरिरहेको थिएँ, उहाँको जिउ दिनदिनै भारी हुँदै र आफूलाई थाम्न डराउने हुन थालेको थियो, बाथरूमभित्र लुगा खोलुन्जेल पनि उभिन उहाँलाई गाह्रो लाग्न थालेको थियो, प्रत्येक दिन साँझतिर डाक्टर बा हुनुहुन्थ्यो, यसो जाँचे यस्तो गर्नुहुन्थ्यो र लौ सीता तँलाई राम्रो हुँदैछ सुधार हुँदैछ भनिदिनुहुन्थ्यो, अनि अर्को कोठामा बसेर जीवन दर्शनका कुरा गर्नुहुन्थ्यो, बाँच्नुको औचित्य प्रस्ट्याउनुहुन्थ्यो, कर्तव्य सम्झाउनुहुन्थ्यो। निकै अघि सञ्जीव र मैले उहाँलाई आफ्नो जीवनकथा लेख्न अनुरोध गरेका थियौँ, त्यसबेला हाम्रा कुरालाई त्यति महत्त्व नदिएको भए पनि अहिले उहाँ लेख्न थाल्नु भएको रहेछ, त्यसै लेखाइका बारेमा चर्चा गर्नुहुन्थ्यो। एक दिन एकाएक मनमा झट्ट विचार आयो, सीताजीको किताब उहाँको जन्मदिनको उपलक्ष्यमा प्रकाशित गर्ने हाम्रो सल्लाह थियो, चैतको 3 गते भए पनि अझै 1 महिना बाँकी थियो, सीताजीले वैशाख 3 गतेलाई आफ्नो जन्मदिन मान्ने गरे पनि आमाले भन्नुभयो वैशाख 4 गते मजाले लाग्ने हो भने त 1 महिनामा किताब निस्किन सक्छ। अनि सीताजीलाई सोधेँ, सीताजी 1 महिना बाँकी छ के भन्नुहुन्छ, तपाईँको पुस्तक निकालौँ? उहाँले भन्नुभयो, निकाल्नु त हुन्थ्यो तर पुरा लेखिसकेको छैन, काठमाडौँको घरमा पछि सकेसम्म मात्र लेखेको छ, के भयो त अहिले जति छ त्यति छापौँ, पछि बाँकी कुरा दोस्रो संस्करणमा राखौँला, यो पल्ट त्यो पल्ट भन्दा भन्दै त्यतिकै 3 वर्ष बितिसके, सबै लेखक पत्रकार र शुभचिन्तकहरूलाई यही घरमा बोलाउँछु, एउटा भव्य कार्यक्रम गरौँला। उहाँले बिस्तारै टाउको हल्लाएर स्वीकृति दिनुभयो, आधाभन्दा बढी त विवेक र प्रतिमाले टाइप गरिसकेकै थिए, 4 मध्ये अब सबैभन्दा पछिल्लो एउटा डायरी मात्र टाइप गर्न बाँकी थियो। बिबिएस प्रथम वर्षको परीक्षा दिन काठमाडौँमै छोडेर आएका थियौँ विवेकलाई हामीले, अस्पतालबाट एकाएक सीताजीलाई झापा किन लाँदैछौँ भन्ने कुरा मैले उसलाई भनेको थिइनँ, ऊ अचम्भित र सशङ्कित थियो, मैले उसलाई पनि अरूलाई भने जस्तो साधारण कुरा हो भनेको थिएँ, तैपनि पछि सुने, हामी हिँडिसकेपछि ऊ एक्लै धेरै बेर रहेछ, अतपत्त नआत्तिने नरुने नडराउने यो सानो केटोले मैले नभने पनि केही सङ्केत पाइसकेको थियो होला, हुन त मैले उसलाई पनि दिप्लेसलाई झैँ प्रष्ट भन्दा हुन्थ्यो, किनभने विवेक पनि दिप्लेस जत्तिकै परिपक्व र गम्भीर स्वभावको थियो, लगातार 4 वर्षदेखि अत्यन्त निकट भएपछि मैले उसका सबै स्वभावहरूलाई नजिकबाट देखिसकेको थिएँ, तैपनि मान्छेको भावुकताले बुद्धिलाई विचलित गर्नु स्वाभाविकै हो। सीताजीको दिन प्रतिदिन बिर्दो स्वास्थ्य अवस्थाले मलाई मनमा नै विवेक आउन ढिलो होला कि उसको परीक्षा छुट्ला कि जस्तो लागिरहन्थ्यो, तर उसले बिना रोकटोक परीक्षा दिन पायो, प्रतिमा र दिप्लेस त झापामै थिए, परीक्षा सकिने बित्तिकै मैले उसलाई प्लेनमै आइहाल भने ऊ 1-2 दिनपछि बसबाट आउन खोज्दै थियो, मेरो कुराले उसलाई पनि केही शङ्का बढाएछ, कार्य लगत्तै प्लेनबाट आइपुग्यो, उसो त सीताजीले विवेकलाई खासै खोज्नु भएको थिएन, तर उसलाई देखेपछि भने निकै खुसी हुनुभयो, विवेक आइसकेपछि मलाई एक किसिमको ढुक्क भयो, जे भए पनि अब सबै छोराछोरी आमाको वरिपरि छन्, जस्तो दिन आए पनि यिनीहरूले सहनेछन् र त्यो दिन एकदमै वेगवान भएर आफैतिर आइरहेको थियो। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका करिब 3 दर्जन रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी कृष्ण धरावासीको उपन्यास पाण्डुलिपिको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुरु हुन्छ। सीताजीले स्वीकृतिमा टाउको हल्लाइदिएपछि मैले विवेकलाई त्यो अन्तिम डायरी पनि फटाफट टाइप गर्न लगाएँ। सुरुका केही दिन उसले अल्छी गरे जस्तो खासै महत्त्व नदिए जस्तो लाग्यो। मलाई भने एक एक मिनट महत्त्वपूर्ण थियो। अब मैले उसलाई पनि माताजीको समस्या बताउनु पर्ने थियो, तर कसरी बताउनु भन्ने मानसिक कष्ट छँदैछ मलाई। मैले आफूलाई अत्यन्त दह्रो बनाएर यो चौथो स्टेजको क्यान्सर खास केही होइन, बिस्तारै मरिने त हो नि भने जस्तो ढङ्गले उसलाई सुनाउनु थियो। तीन चार दिनसम्म दिमागमा कुरा खेलाइरहेँ अनि एक दिन बाहिर बरन्डामा उरोमा मात्र बसिरहेका बेला कुनै भूमिकै नबाधी भने, भाइ तैँले सीताजीको स्वास्थ्य अवस्था देखिहालिस्, उहाँको रोग निको हुने खालको होइन, ठुलो आन्द्रामा चौथो स्टेजको क्यान्सर छ र त्यो सबैतिर फैलिसकेको छ। हामी उहाँको अन्त्यको प्रतीक्षामा छौँ। अब तैँले दाजु र बहिनीलाई सम्झाउनुपर्छ, त गम्भीर र बुद्धिमान छस्, आफूलाई पनि सम्हाल्नु। बोलिसक्दा म एकदमै तरल भइसकेको थिएँ। उसलाई आफूलाई सम्हाल्नु भन्दै गर्दा म भनेर रुँदै पाएँ। त्यही दिनदेखि विवेकले रात दिन गरेर सीताजीको डायरी टाइप गर्न थाल्यो। उसले टाइप नगरेको बेलामा सम्पादन गरिदिन थाले। काठमाडौँमा खगेन्द्रलाई फोन गरे। सीताजीको अवस्था झन्झन नाजुक हुँदैछ भाइ, सायद अब एक डेढ महिना पनि जान्छ जस्तो छैन। उहाँको किताब जसरी पनि निकाल्न मन लागेको छ, म केही दिनपछि किताब इमेल गरिदिन्छु। रात दिन गरेर भए पनि छपाइदिनु पर्यो। उहाँको होस हुँदै वैशाख 3 गते विमोचन गर्नु पर्यो। खगेन्द्र साह्रै भावुक छन्। उनी आफै लेखक नभए पनि लेखकका धेरै गुण छन् उनीसँग। अस्पतालमा पहिलोपल्ट मैले रुद्रा र उनलाई सीताजीको रोगको अवस्थाभन्दा रुद्राभन्दा खगेन्द्रका आँखामा पहिला आँसु देखेको थिएँ। म लगातार टाइप गरेको पुस्तक पढेर मिलाइदिन थालेँ। दोहोरिएका कति प्रसङ्गहरू हटाइदिएँ, तन्केका अप्रासङ्गिक व्याख्याहरूलाई घटाइदिएँ। कतिपय ठाउँमा केही व्यक्तिहरूप्रति नकारात्मक अभिव्यक्तिहरू थिए, अब उहाँ नबाँच्ने भइसकेपछि तिनको अर्थ थिएन, तिनलाई पनि हटाइदिएँ। मलाई साह्रै हतार थियो यो तयार गरेर काठमाडौँ पठाउन। यसको प्रुफ हेरेर सेटिङ गरेर छाप्न पनि समय लाग्थ्यो। वैशाख 4 गते उहाँको जन्मदिन त हो, तर त्यो दिनसम्म पनि सीताजी पुग्नुहुन्छ कि हुन्न कुनै निश्चित थिएन। विवेकको टाइप गराएर मेरो हेराइ सँगसँगै भइरहेको थियो। ऊ पनि सबै कुरा छोडेर टाइपमा भिडेको थियो। जति नै हतार गर्दा पनि चैत 15 गते मात्र मैले म हिँडेको बाटोको फाइल तयार गर्न सकेँ। खगेन्द्र र नारायण दुबईलाई इमेल पठाएर फोन पनि गरेँ। त्यसै दिनदेखि उनीहरूले काम थालेको जानकारी पाए। मेरो जन्मदिनमा चाहिँ निकालिदिनुपर्छ नि किताब, पहिले सीताजीले भनेको आवाज मेरो कानमा झन्किरहन्थ्यो। सीताजीलाई संसारै नै बचाउन नसक्ने रोग लाग्यो, तर यो किताब उहाँको होस हुँदै निकालिदिन पाए हुन्थ्यो भन्ने मनको हतार चाहिँ बढेको बढेकै थियो। किताब काठमाडौँ पठाएको दिन छेउमा बसेर उहाँको निधार हातले मुसार्दै भने, लौ सीताजी अब तपाईँ पनि लेखक हुनुभयो। करिब 200 पेजको किताब म हिँडेको बाटो छापिने भयो। अगाडि कभर पेजमा तपाईँ उभिएको फोटो रहने भयो। बधाई छ। उहाँको उज्यालो अनुहार देखेर मैले थपेँ, जे भए पनि यसपालि तपाईँको जन्मदिन साह्रै रमाइलो हुने भयो। झापाका सबै साहित्यकार तथा पत्रकार साथीहरूलाई बोलाउँछु, यही बारीमा पण्डाल बनाएर कार्यक्रम गर्ने, सबैले तपाईँको सुस्वास्थ्यको कामना गर्नेछन्। त्यस बेलासम्ममा त म पनि तलसम्म आफै जान सक्ने हुन्छु होला नि, उहाँले भन्नुभयो। भइहाल्नुहुन्छ नि, दिनदिनै तपाईँ तन्दुरुस्त हुँदै जानुभएको छ। यो होमियोको दबाईले त चमत्कारै गर्ला जस्तो छ सीताजी। मैले फेरि सीताजीलाई सोधेँ, केही लेख केही लेख्नुहुन्न किताबमा? उहाँले भन्नुभयो, तपाईँ लेखिदिनु, म सुतेर भन्छु तपाईँ लेख्नु। मैले खाता कलम ठिक पारेपछि उहाँले खुरुखुरु भन्दै जानुभयो, म लेख्दै गएँ। बेला बेला लेखेको पढेर सुनाउनु पनि लगाउनुहुन्थ्यो। उहाँले कुरा दोहोऱ्याउँदा म सम्झाइदिन्थेँ। निकै लेखिसकेपछि उहाँको मुख सुक्यो अनि भन्नुभयो, अब अरू तपाईँले नै मिलाएर लेखिदिनु। करिब करिब मूल कुरा उहाँले नै भनिसकेकाले त्यसलाई भाषा मिलाएर फेरि सुनाए। उहाँले हुन्छ भनेपछि इमेल गरिदिएँ। पुस्तक काठमाडौँ पठाएपछि एक प्रकार मन ढुक्क भयो। खगेन्द्र भाइ नै लागेपछि किताब जसरी पनि आउँछ भन्ने कुरामा विश्वस्त थिएँ। टिकाले एक दिन दिप्लेसका लागि केटीको कुरो लिएर आएँ। मैले फेरि भने 20 गतेपछि सीताजीको स्वास्थ्य स्थिति हेरेर मात्र कुरा अघि बढाउनुपर्छ। नभन्दै 20 गतेदेखि सीताजीको स्वास्थ्यमा एकाएक गिरावट आउन थाल्यो। धपक्क बलेको बत्ती झ्याप्प निभे चाहिँ उहाँको शरीरमा देखेको सुधारात्मकता बिग्रिएको थियो। होमियोको औषधि खान थालेपछि 7-7 दिनमा मात्र पेनकिलर दिन थालेका थियौँ। अब 3 दिनमा झऱ्यो। सप्प सुकेको पेट एकाएक फुलेर आयो। खुट्टा पनि वात्तै सुन्निए। उहाँलाई पहिला जस्तो निल्न पनि सजिलो हुन छोड्यो। पानी राम्रोसँग खान नसकेपछि पिसाब पनि घटेको थियो। दिसा कब्जियत भएर 3 दिनसम्म पनि लाग्न छोडेको थियो। पिटाको मात्रा पनि बढेको थियो र एकाएक कमजोरी बढ्यो। सीताजीलाई हेर्थेँ। उहाँ अझै बोलिरहनु भएको थियो, छरपटाइरहनु भएको थियो, आफै डोरिएर बाथरूमसम्म जाने आउने गरिरहनु भएको थियो। तर म भित्र भने उहाँ प्रत्येक क्षण मर्दै मर्दै गइरहनु भएको थियो। उहाँको एक एक छिनको मृत्युलाई म आफै भित्रको संवेदनामा समाहित गरिरहेको थिएँ र ममा बिस्तारै त्यो भावुकता सीताजी जस्तै मर्दै गइरहेको थियो। म अब एक औपचारिक समारोहको आयोजक जस्तो व्यवस्थापनतिर सक्रिय हुन थालेको थिएँ। शारीरिक शिथिलता जति बढे पनि उहाँलाई बाथरूमसम्म जाने साथी मैले नै हुनुपर्थ्यो। ढोकासम्म डोर्याएर प्रतिमा र शारदाले पुर्याइदिए पनि त्यसपछि म मात्र हुन्थेँ उहाँसँग। उहाँमा कति धेरै मर्यादित चेतना रहेको होला। म सोच्थेँ सकेसम्म आफ्नो लज्जा स्वप्न उहाँले म बाहेक अरू कसैको उपयोग गर्न चाहनु भएन। पेनकिलरले पनि अब लामो समय थाम्न छोड्दै थियो। छिनछिनमा मुखबाट पीडापूर्ण आवाज निस्किरहन्थ्यो। म केही थाहा नपाए जस्तो गरी परपरैबाट सानीकेटीलाई विचार गरिरहेको थिएँ। बिहान मैले टिकालाई हराएको थिएँ। दिउँसो 2 बजेदेखि सानीकेटी बिमारी जस्तो भएर भित्तातिर फर्केर सुतिरहन थाले। मैले बुझेँ उसलाई अब मनको रोग लाग्यो। हामी सबैले मानसिक तयारी गरिसकेपछि ऊ त्यसमा एक्लै मडारिन थालेकी थिए। टिकाले उसलाई सबै सुनाइदिइसकेकी थिए। मैले 1-2 पल्ट उसको छेउमा गएर कोट्टाई हेरेँ तर उसले मेरो उपस्थितिलाई महत्त्व दिएन। उसको आँखाबाट आँसु त झरेका थिएनन् तर अनुहार भने यति अनौठो थियो कि त्यस्तो त्यसअघि कहिले देखेको थिएन। अब यसले कति विलाप गर्ने हो, यसलाई कसरी सम्झाउने भन्ने कुराले म झन कमजोर भएँ। भित्रैबाट एक प्रकारको अनौठो कम्पन आयो शरीरमा। धेरै शिथिल र कमजोर अनुभव गरेँ। मुख सुकिरहन्थ्यो। पानीले भरिएको एउटा 2 लिटरको बोतल जति बेला पनि मेरो हातैमा हुन्थ्यो। उसलाई एक्लै छोडिदिउँ सबैले। त्यो दिन साँझसम्म ऊ त्यत्तिकै लडिरहे। ऊ सीताजीको छेउमा गएको पनि देखिनँ। आमा त्यस्तै बिरामी हुँदा पनि सहज रूपमा सेवा गरिरहेकी केटी एकाएक परिवर्तन भएको थिए। उसको स्वाभाविक चञ्चलतामा अकल्पनीय परिवर्तन भएको थियो। म उसको छेउबाट सहज जस्तो बन्दै वरपर गइरहन्थेँ। ठुल्ठुलो स्वरले बोल्थेँ। मलाई नै अनौठो लाग्थ्यो मेरो स्वर। म किन यस्तो ठुलो स्वरमा बोलिरहेको होला जस्तो लाग्थ्यो। भित्र कतैबाट अनुभूत हुँदो रहेछ। मैले सानो र झिनो आवाजमा बोलेँ भने सीताजीलाई शङ्का पर्ला। अब मैले सीताजीको फोटो बिहान बिहानै मोबाइलबाट खिचेर देखाउन छोडिसकेको थिएँ किनभने अब उहाँको अनुहार अस्वाभाविक हुँदै जाँदै थियो। पहिला जस्तो प्रष्ट बोल्न पनि छोड्नु भएको थियो। एक दिन मेरो छेउमा आएर बस्दै टिकाले नराम्रो अनुहार बनाएर भने, दाजु भाउजूले आफ्नो रोगबारे शङ्का गर्नुभयो जस्तो लाग्यो मलाई। अघि बाथरूममा कस्तो कस्तो अनुहार बनाएर मलाई यो औषधि निल्न कस्तो गाह्रो हुन्छ। निलिसकेपछि भुँडी हुँडलेर दुखेर खप्नै हुँदैन तर दाजुको अनुहार देखेपछि म खान्न भन्नै सक्दिनँ। तपाईँ दाजुलाई भनिदिनु न अब मलाई यो दबाई नखुवाउनु भनेर। यो दबाईले निको हुन्छ जस्तो लाग्दैन मलाई, उहाँले भन्नुभयो। ऊ जुरुको उठेर गई। म भने आफ्नो शरीरमा आफ्नै छाला ट्याप्प टाँसिएर निसासी जस्तो भएर बसिरहेँ। निकै बेरपछि उठेर उहाँको छेउमा गएँ। ठस ठस कन्दै सुतिरहनु भएको थियो सीताजी। भान्सामा बसिरहेकी टिका पनि मेरो छेउमा आएर बसी प्रतिमा अघिदेखि नै सीताजीको गोडामै बसिरहेकी थिए। त्यसपछि उहाँ र म बीच निकै धेरै संवाद चल्यो। त्यसपछि पुस्तक उहाँको पुस्तक विमोचन गर्ने बारे चर्चा चल्यो र उहाँले बोलेका कुराहरू मोबाइलमा रेकर्ड गर्न थालियो। र यसैबीच मैले भने, किताब किन लेख्न मन लागेको भन्नु त, पक्नु न आएपछि भनिहाल्छु नि, उहाँले उत्तर दिनुभयो। फेरि धेरै बेरसम्म बोल्नुभयो। झन्डै 5 मिनटपछि बोल्नुभयो, वृन्दावनमा खोजेँ कहाँ छन्, सारा संसार खोजिसकेँ कृष्ण कहाँ छन्, प्रभु कृष्ण कहाँ छन्। एउटा कविता यो, सारा संसार खोजिसकेँ कृष्ण कहाँ छन् यति एउटा, फेरि सम्झे भने पछि भन्छु। अनि उहाँ बोल्न छोड्नुभयो। उहाँको अन्तिम अभिव्यक्तिले म सन्न भएँ। मेरो सङ्गतमा आएपछि पूजापाठ तीर्थव्रत केही पनि नगर्ने र म जस्तै भौतिकवादी देखेकी सीताजीले यो मरणान्त अवस्थामा कृष्णको खोजी गर्नुभयो। सुनेको थिएँ देवकोटाले पनि आर्यघाटको अन्तिम क्षणमा आखिर श्रीकृष्ण रहेछ एक, न ज्ञान बुद्धि न त भू विवेक भनी अन्तिम कविता भन्नुभएको थियो अरे। के त साँच्चै कृष्ण हुन्छ, ईश्वर हुन्छ, भगवान्को सच्चा छ त? म एकछिन रणभुल्लामा परे। निकै भावुक पनि थिएँ। मैले आफ्नो अहम र व्यक्तित्वले थिचेर उहाँको भित्री मनमा रहेको आस्तिकतालाई कति धेरै दबाएछु। मनमा इच्छा र रहर हुँदाहुँदै पनि मेरै कारणले सायद उहाँले पूजा आजा गर्नु भएनछ। सम्भवतः मै उहाँको अन्तिम आस्था बनेछु होला। म माथिको भर नै अन्तिम भर भएछ कि। अनि सोचेँ सीताजीले यो अन्तिम क्षणमा कृष्णजीको स्मरण कसरी गर्नुभयो। सीताजी प्रणामी संस्कृतिमा हुर्किएकी छोरी, सानैदेखि कृष्णको पूजा आजा र भजन कीर्तन गरिरहेको बानी, डडिया नित्र डन्डिया नृत्य त उहाँ झन् राम्रो नाच्नुहुन्थ्यो अरे। आमा बुबाको छेउमा बसेर बालककालमा गाएका भजनहरू उहाँको मनमा कहिलेदेखि सजीव रहेछन् क्यारे। उहाँ नाच्न र गाउन भनेपछि खुबै रमाउने। प्रतिमालाई नाच्न पनि सीताजीले नै सिकाउनु भएको। पुराना तथा आधुनिक गीतमा नृत्य गर्न उहाँ आफै सिपालु हुनुहुन्थ्यो। त्यही मनले होला प्रत्येक वर्ष तिजको आयोजना गरी सबै दिदीबहिनी र भान्जा भान्जीहरूलाई बोलाएर घरमा नाचगान र भोजको व्यवस्था गर्नुहुन्थ्यो। भजन पनि सङ्गीतबद्ध हुनाले गर्दा उहाँ त्यसलाई मन पराउनु हुँदो रहेछ। तर कहिलेकाहीँ अर्काका घरमा लागेका पुराणहरूमा गए पनि सीताजीले भजनमा ताली पिटेको चाहिँ मैले देखिनँ। चैतको तेस्रो हप्तातिर एक दिन सीताजीलाई हेर्न आउनेहरूमा लक्ष्मण ढकाल, दुर्गा दिदी, गीता उप्रेती, सङ्गीतार अरू पनि थुप्रै थिए। त्यो दिन भेला हुनेहरू प्राय सबै आस्तिक र पराकाल्पनिकतामा विश्वास गर्नेहरू रहेछन्। कुनै कुरामा गीताले सीताजीलाई जोरे गरे भने सन्चो हुन सक्छ भने उनका कुरामा उपस्थितिमा सबैले होमा हो मिलाए। लक्ष्मण दाईले अन्कनाउँदै भन्नुभयो, तिमीलाई विश्वास त लाग्दैन यो कुरामा, तर बिमारीको मनोवैज्ञानिकताका लागि भए पनि गराइदिए के फरक पर्ला र। अब मसँग कुनै प्रकारका बहस, तर्क र विमतिहरू थिएनन्। दिनदिनै समाप्त हुँदै गएकी सीताजीका निम्ति अब कुनै प्रकारको वर्जन थिएन मसँग। डाक्टरहरूले समेत अब कुनै औषधिको साइड इफेक्टको चिन्ता नलिई उहाँलाई जे गर्दा सजिलो हुन्छ त्यही गरिदिनु होला भनिसकेका थिए। कुनै पनि औषधिले अब लिभर खराब होला, किडनी हान्ला, मुटु बिगार्ला भन्नु थिएन। केवल जति दिन बाँच्नु छ सजिलो होस् भन्ने मात्र थियो। त्यसैले मैले सहजै हुन्छ भनिदिएँ। त्यहीँ हाम्रै वरिपरि निकै दिदीबहिनीहरू रहेछन् जोरेका तालिम प्राप्त। जापानी अभय उपचार पद्धतिबारे मैले निकै सुनेको थिएँ। ठाउँ ठाउँमा घुम्न जाँदा अभय उपचार केन्द्र लेखेका बोर्डहरू देख्ने गरेको थिएँ, तर त्यतातिर मेरो खासै रुचि थिएन पनि। आज घरैमा त्यस उपचारको प्रस्ताव आउँदा मैले खासै बहस नगरी हुन्छ भने मनमा लाग्यो। मानिस यसै गरी बिस्तारै बिस्तारै अन्धविश्वासहरूमा, चमत्कारहरूमा फस्दै जाँदो हो। आफ्नो सबभन्दा कमजोर पक्षमा भएको कुनै प्रकारको प्राकृतिक प्रकोपका कारण ऊ दिनदिनै अलिकति अलिकति गर्दै परासांसारिकतामा पुग्दो हो। मेरो मनमा प्रतिभर विश्वास नभए पनि मैले भने घरमा जोरी प्रवेश गरिसकेको थिएन। सीताजीलाई हेर्न आउनेहरूको जानेहरूको क्रम निरन्तर चलिरहेको थियो। चैत 24 गति निशा बहिनी का झापा आइपुग्नु भयो। उहाँले जीवनमा पहिलोपल्ट झापा टेक्नु भएको रहेछ। काठमाडौँबाट एक्लै नाइट बसमा आउनुभएको थियो उहाँ। तमकदेखि नै फोन सम्पर्क भइरहे पनि 11 बजेतिर मात्र बल्ल बल्ल घरमा आइपुग्नु भयो। थकाली लखतरान परेकी मान्छे, सिकिस्त बिमारी परेको शोकमय वातावरणमा उहाँलाई पक्कै पनि सजिलो भएन होला। त्यसो त सीताजीको अन्तिम दर्शन गर्नकै लागि पनि झापा आइपुग्नु भएको थियो उहाँ। हतार हतार तातो खाना बनाएर खुवाए बुढाले। भिड थियो घरभरि। उहाँले ल्याएको ओछ्यान मिलाउन खोजेको त्यसको एउटा पाइप छुटेछ, हावा नै अडिएन। मैले विवेकलाई फोन गरेँ, उबेलको आएर मिलाइदिने भयो। बिमारी सीताजीको छेउमा अँध्यारो अनुहार लगाएर बसिरहनु भयो निशा बहिनी। मित्रता भन्ने पनि कति जब्बर हुँदो रहेछ। काठमाडौँ पुगेपछि भएको हाम्रो नयाँ परिचयले विकास गरेको यो प्रेम अचम्मको थियो। उहाँदेखि यति लामो यात्रामा एक्लै आएकी निशा। काठमाडौँबाट आएदेखि नै परिवारभित्र र बाहिरका महिलाहरूले ग्रह शान्तिका लागि पूजापाठ गर्न मलाई कर गरिरहेका थिए, तर मलाई त्यो नाटक गर्ने कुनै इच्छा थिएन। चौथो स्टेजको क्यान्सरले छटपटाएकी सीताजीको अब कुन ग्रहका लागि शान्ति गर्नु थियो र। तैपनि मैले सबैको चित्त बुझाउन उहाँको जन्मदिन वैशाख 4 गते किताब विमोचन र पूजा सँगै गर्ने भनेर अल्मलाइरहेको थिएँ। मलाई पूजा लगाउन मन नलाग्नुको प्रमुख कारण चाहिँ मेरो नास्तिकता होइन, सीताजीमा पर्न जाने नकारात्मक मनोवैज्ञानिकता पनि थियो। हाम्रो परम्परामा कुनै पनि मानिस जब अन्तिम अवस्थामा पुग्छ तब कि वार कि पारको मानसिकताले पूजापाठ गरिन्छ। त्यो कुरा हामी प्रत्येकलाई थाहा हुन्छ भने बिमारीले थाहा नपाउने कुरै आउँदैन। सीताजी हरेक क्षण बिमारसँग लड्नुपर्छ भनिरहने मान्छे, उहाँ पूर्ण रूपमा होस् हुँदाहुँदै मैले कसरी पूजा लगाउनु। उहाँ स्वस्थ भएका बेला अरूका घरमा सिकिस्त बिमारीलाई हेरेर पूजापाठ गरेको देख्दा भन्नुहुन्थ्यो, अब नबाँच्ने भएछन्, आज त 52 पनि पढाइदिए। यस्तो सचेत मान्छेलाई अब तपाईँ मर्दै हुनुहुन्छ भने सङ्केत हुने काम कसरी गर्न सक्थेँ। तर जति जति उहाँ अशक्त हुँदै जानुहुन्थ्यो त्यति त्यति पूजा लगाउनु पर्ने दबाब बढ्न थालेको थियो। मैले सीताजीलाई अस्ति नै उहाँको जन्मदिनमा पूजापाठ र पुस्तक विमोचन गर्ने कुरामा तयार गरिसकेको थिएँ। यता उहाँको प्रत्येक दिनको गिर्दो स्वास्थ्यले 4 गते पनि टाढा होला जस्तो लाग्न थालेको थियो सबैलाई। मैले खगेन्द्र भाइलाई फोन गरेर सबै कुरा बताइसकेसम्म अगाडि नै किताब पठाइदिनु, अब 4 गतेको पनि अर्थ नहोला जस्तो छ भने। दिनभरि माथिल्लो कोठाको खुला ठाउँमा सुताए पनि राति भने उहाँ आफ्नै पलङमा जान्छु भन्नुहुन्थ्यो। उठाउन सजिलो होस् भने उहाँलाई छेउपट्टि सुताएर म भित्तापट्टि सुत्थेँ। सुत्थेँ कि भन्नु तिर्सिन्थेँ। आँखामा निद्रा भएको, आँखा चिम्ले पनि दिमागमा अव्यवस्थित मेलाएको जस्तो हल्ला थियो। एउटा कुरा निश्चित भइसकेको थियो कि अब त्यो दिन रकेटको बेगमा मतिर आइरहेको थियो, जसले सीताजीको अन्तिम यात्राको प्रारम्भ गर्ने थियो हाम्रो आँगनबाट। रात दिन ओछ्यानमा सुतेको सुतेकै र पीडाले छटपटाएको रहेकोले उहाँलाई निद्रा लाग्ने कुरै थिएन। झकाउँदै बिउँदै बित्थ्यो उहाँको समय। म भने दिनभरि पनि आगन्तुकहरूसँग बोलेर बिताउँथेँ, रातभरि सीताजीको पीडाजनक हँ हँ सुनेर। बेला बेला उहाँ बिस्तारै भन्नुहुन्थ्यो, तपाईँ सुत्नु, बाहिर जानु पऱ्यो भने म बोलाउँछु। सुत्न त सुतेकै थिएँ, निदाउन त निद्रा आउनु परेन र जानी केटीले मेरो मोबाइलमा थुप्रै पुराना हिन्दी गीतहरू डाउनलोड गरिदिएकी थिए। तिनै गीतहरू इयरफोन लगाएर सुनिरहन्थे। सीता जितेर कोल्टे फर्केर निर्निमेष हेरिरहन्थे त्यो अनुहार, जुन अब कहिले देखिने थिएन। बिस्तारै हातले कपाल छुन्थे, जुन अब कहिले छुन पाइने थिएन। प्रायः एउटै गीतमा पटक पटक सुनिरहन्थे दोहोऱ्याउँदै। मलाई लाग्छ त्यो गीत कुनै लेखकले मेरै निम्ति लेखिदिएको रहेछ यस दिनका लागि भने। पहिला पहिला मलाई मनपर्ने धेरै थिए, तर अब मलाई सबैभन्दा मनपर्ने यही गीत भएको छ, जसलाई म आज पनि निरन्तर सुनिरहन्छु। लग्जा गले कि फिर ये हँसी रात हो न हो, सायद फिर इस जन्म में मुलाकात हो न हो। हमको मिले हैं आज एक घड़िया नसीब से, जी भर के देख लीजिए हमको करीब से। फिर आपके नसीब में ये रात हो न हो, शायद फिर इस जन्म में मुलाकात हो न हो। सन् 1964 को तुम हो कौन फिल्ममा लताले गाएको यो गीत मभन्दा 4 वर्ष कान्छो रहेछ। जब म सुन्न थाल्छु शरीरको मासु नै थरथराए चाहिँ हुन्छ। हुन त यो गीतले नवप्रेमिकाहरूमाझ रोमान्टिक अनुभूतिको विनिमय पनि गर्दो हो, तर मेरा निम्ति पनि यो गीत सीताजीले नै मलाई सम्बोधन गरी गाए जस्तो लाग्छ। काठमाडौँमा हुँदा आउन नपाएको लेखु मेलम्चीबाट बिहानै आइपुग्यो। कुमारभन्दा पनि कान्छो उसको कपाल पुरै खुलिसकेछ। सीताजीको साह्रै प्यारो थियो ऊ, एक प्रकारले ऊ सीताजीलाई आमा सर मान्थ्यो। लेखुबारे मैले आधा बाटोमा नै लेखिसकेको छु। अर्धचेतमा सुतिरहेकी सीताजीलाई एकछिन टुलु टुलु हेरेर थ्याच्छ भुइँमा बसेर त्यत्तिकै जिउ छोडिदियो। उसँगै अरू पनि सुख सुकाउन थाले। म सालिक भएर उभिएको थिएँ। सीताजीको बोली पनि अस्पष्ट हुन थालेको थियो, लठ्याङ्ग्रो भएको थियो जिब्रो, तैपनि स्वस्थ मान्छेको जत्तिकै थियो होस्। एक रात म निदाएछु, सायद गहिरी निद्रा परेछ गरे। प्राय उत्तानो परेर शुद्ध म घुर्दो रहेछु। म घुरेको बेला ठेलेर हल्लाएर बिउजाई मलाई कोल्टाइदिनुहुन्थ्यो। त्यो रात पनि म घुरेछु गएर प्याट मेरो गालामा सीताजीले हिर्काउनु भएछ। जसँग बिउजेको उहाँ मलाई नै टुलो टुलो हेरिरहनु भएको थियो। बिस्तारै भन्नुभयो, यता कोल्टे फर्किनु। लुला हातले गालामा बिस्तारो प्याट भएको थियो। यस्तो अवस्थामा पनि मेरो भोक निद्रा ऐठन र सपनाको ख्याल गरिरहनु भएको थियो। मलाई आज पनि एउटा कुराको गर्व लाग्छ, यस्तो अशक्त हुँदा पनि उहाँले मरे शब्द कहिले उच्चारण गर्नु भएन र आँखामा आँसु देखाउनु भएन। बिमारको पीडा आफ्नो ठाउँमा थियो, तर निराश भएर रोएर हामी कसैलाई पनि तनाव दिनु भएन। बिमारी आमाको आँसु बुढाले देख्नु परेन, उहाँका लागि दुनियाँ रोयो, तर उहाँ आफै भने पटक्कै रुनु भएन। मलाई इच्छा नहुँदा नहुँदै पनि आमाले भन्नुभयो, यसको जन्म वैशाख 4 गते भए पनि तिथि चाहिँ रामनवमी हो, यसपालि रामनवमी चैत 29 गते परेछ, यही तिथिमा एउटा पूजा चाहिँ लगाइदिउँ ज्वाइँ। म अब केही पनि बोलिनँ। अब सीताजीको मात्र कुरा थिएन, मरण लागेकी छोरीकी आमाको आस्थाको कुरा पनि थियो। त्यसैले भीमदाई र मैले सल्लाह गरेर अब धेरै दिन पनि छैन, परिवारका सदस्यहरूको कुरा पनि हो, लगाइदिउँ भन्ने सोच्यौँ। अनि रामनवमीको दिन सत्यनारायणको पूजा लगाउने पुरोहितसँग सल्लाह भयो। हरेक दिन बिहान म 1 घन्टा मर्निङ वाकमा निस्कन्थेँ। त्यो दिन पनि मर्निङ वाकमै गएर बिरतामोट चोकबाट पत्रिका किनेर ल्याएँ। सीताजी ठुलै पलङमा सुत्ने, त्यसैले उहाँलाई ठुलै पलङमा अस्ति निसाली ल्याइदिएको ओछ्यानमा सुताइएको थियो। बेडसोर अरूतिर पनि देखियो, त्यो घाउमा पाउडर लगाउँदा पनि निको हुने रहेनछ। छेउमा आएर उहाँको अनुहारमा आफ्नो टाउको झुकाएर, सीताजी म घुमेर आएँ हेर्नु पत्रिकाहरू ल्याएँ भने। मैले पुलुको हेर्नुभयो र पहिला आँखा र शान्त अनुहारले मैले भने, तिथिको हिसाबले आज रामनवमीको दिन तपाईँको जन्मदिन रहेछ, आज तपाईँको सुस्वास्थ्यको कामना गर्दै पूजा लगाइदिएछ। उहाँले कस्तो कस्तो अनुहार बनाएर आँखा नहेरी बिस्तारै भन्नुभयो, यस्ता कुरा नगर्नु मसँग, मलाई मन पर्दैन। म झसँग भएँ। मेरो मनमा जे शङ्का थियो त्यो प्रमाणित भइसकेछ, उहाँलाई यो पूजाको अर्थ लागिसकेको थियो सायद। फेरि एकछिनपछि भन्नुभयो, मैले सब बुझेकी छु, मलाई सबै थाहा छ। लगलगी काम्यो शरीर, भित्तापट्टि बसेर सीताजीको ओठमा रुवाले पानी निचोरिरहेको दिप्रेसले पनि अनौठो अनुहार बनाएर मतिर हेऱ्यो। हामी दुबैको आँखा जुदिन मिठो गरी बाहिर परण्डाको खाटमा आएर त्यतिकै लडेँ, बस्न पनि मन लागेन। एकछिनपछि कसले ऊ सिरानी ल्याइदिएछ, मेरो पनि सँगसँगै निगरानी भइरहेको हुन्थ्यो। म सीताजीप्रति समर्पित थिएँ, परिवारका अरू म प्रति समेत समर्पित थिए। आँखा चिम्ले पनि हेरे पनि अब यो संसारको कुनै अर्थ छैन जस्तो लाग्थ्यो। सबै पूजाको तयारीमा थिए, मलाई भने लागिसकेको थियो यत्रो दिनदेखि मैले जे नहोस् भनेर बचाएर ल्याएँ, आज त्यो भइसकेको थियो। सीताजीले बुझिसक्नु भएको थियो पूजाको अर्थ। पूजा सकियो र त्यसै दिनदेखि सीताजीको आवाज पनि सकियो। सीताजीले प्रष्टसँग दोहोरो बोलेको अन्तिम दिन त्यही थियो। आज पनि मलाई लाग्छ सिकिस्त बिमारीको होस् रहेसम्म उनीहरूले थाहा पाउने गरी यस्ता पूजा लगाउनु उनीहरूलाई मानसिक आघात दिनु मात्र हो। म अनुरोध गर्छु तपाईँहरू कसैले पनि बिमारी होस्मा रहेछ यस्ता पूजा नलगाइदिनु होला। पूजा गरेको बेलुकादेखि उहाँको बोली मात्र बन्द भएन, होमियोको दबाई निलिसक्दा उल्टी हुन थाल्यो। भोलिपल्ट बिहानदेखि भेजिटेबल सुप पनि निलिन छोड्यो। अब सीताजीलाई बाथरुम पुर्याउन नसक्ने भएँ, म उहाँको पुरै शरीर थाम्नै नसक्ने भएँ। मैले नसकेपछि त्यसको जिम्मा टिकाले लिएँ। बेला बेला पालो गर्दै शारदा र प्रतिमा पनि सँगै हुन्थे। हुँहुँको असमापक आवाज मात्र निस्कन्थ्यो सीताजीको मुखबाट। बोलाउँदा पुलुक्क हेर्ने, निधार चलाउने, तर बोल्न नसक्ने। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन कृष्ण धरावासीको आत्मपरक उपन्यास पाण्डुलिपि हो। यस वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने इमेल ठेगाना shrutiyutishruti@unn.com.np। हवस् त, अर्को साता पाण्डुलिपिको अन्तिम श्रृङ्खला लिएर आउनेछौँ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश नेरोला, सहकर्मी मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्री।